सरोकार कार्यक्रमबाट मुकुन्द भण्डारीको नमस्कार। मलाई प्रविधिमा साथ दिँदै हुनुहुन्छ मित्र मोहम्मद असलम। आदरणीय श्रोता, केही दिनदेखि परेको अविरल वर्षा र पहिरोका कारण पाँचवटा प्रदेशको जनजीवन प्रभावित भएको छ। नेपालीहरूले आफ्नो महान चाड बड़ा दशैं मनाइरहँदा भएको यो दुखद घटनाबाट हजारौं व्यक्ति प्रभावित भएका छन्। यद्यपि समयमै मौसम सम्बन्धी पूर्वानुमान गरिनु र सरकारको सतर्कताको कारण थप क्षति हुनबाट बचाएको छ। अविरल वर्षासँगै आएको बाढ़ी पहिरो र डुबानबाट कोशी, बागमती, मधेश, गण्डकी र लुम्बिनी प्रदेशमा बढ़ी क्षति भएको छ। सबैभन्दा बढ़ी मानवीय क्षति इलाममा भएको समाचार प्राप्त भएको छ। यस्तो अवस्थामा देशका विभिन्न क्षेत्रको अवस्था कस्तो छ, यसै विषयमा केन्द्रित रहेर हामी कुराकानी गर्नेछौ। मैले अगाडि पनि भनिसके, दशैंको समय दशैंको टीका लगाएर अब आफ्नो काममा फर्किनको लागि मानिसहरू तम तयार भएका छन्। यो अवस्थामा बाटोको स्थिति कस्तो छ, बाटो कति कुन कुन ठाउँमा अवरूद्ध छ, केही दिनदेखिको अविरल वर्षाका कारण धेरै ठाउँमा क्षति भएको समाचारहरू प्राप्त भएका छन्। इलाममा सबैभन्दा बढ़ी क्षति भएको छ, मानवीय क्षति भएको छ, अन्य तराईतिर डुबानका समस्याहरू छन्, पहाड़तिर चाहिँ अहिले पनि पहिरोका समाचारहरू छन्। खास गरेर पूर्वी नेपाल बढ़ी प्रभावित भएको छ। हाल देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको भनेर जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाले जनाएको छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रही बाँकी आगमा आंशिक बदलो रहने भनेर आजको मौसमको विषयमा जानकारी दिएको छ। यसै गरी कोशी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै तथा बाँकी प्रदेशका पहाड़ी तथा तराई भूभागमा मेघगर्जन चट्याङ सहित मध्यम वर्षाको सम्भावना भनेर जानकारी दिएको छ। आज राति कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहने भनेर जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसैबीच देशभरिको सड़कको अवस्था कस्तो छ, यातायातका साधनहरू सञ्चालन हुन सकेका छन् कि छैनन्, त्यो विषयमा कुराकानी गर्नको लागि हामी सड़क विभागका प्रवक्ता प्रभात कुमार झासँग कुराकानी गर्ने तर्खरमा छौं। उहाँसँग टेलिफोन सम्पर्क भइसकेको जानकारी हाम्रा प्राविधिक मित्र मोहम्मद असलमले दिइसक्नु भएको छ। प्रभातजी, स्वागत छ कार्यक्रममा।
धन्यवाद।
कुराकानी शुरू गर्दा गर्दै हाम्रो टेलिफोन सम्पर्क विच्छेद भयो। खास गरेर केही दिनदेखिको अविरल वर्षाको कारणले ठाउँ ठाउँमा सड़कहरू अवरूद्ध भएका छन्, बाढ़ी पहिरो आएको छ, त्यसले गर्दाखेरि यातायातका साधनहरू चल्न सकेका छैनन्। यो भइरहँदाखेरि अब परिस्थिति सामान्य बन्दै गरेको स्थितिमा सड़कको स्थिति के छ बताइदिनु न।
अहिले मेजर रुटहरूमा अब बीपी राजमार्ग बाहेक, काठमाडौँलाई चाहिँ जोड्ने बीपी राजमार्ग बाहेक लगभग सुचारू छन् भने त्रिभुवनराज पत्र पृथ्वीराजमा सुचारू छन्।
हजुर।
अबको चाहिँ एक दुई घण्टाभित्र हाम्रो कान्तिला लोकपथ पनि आफ्नो सुचारू हुन्छ। बीपी राजमार्गमा चाहिँ हाम्रो लगभग 3500 मिटर प्लस चाहिँ डाइभर्सन बगाएको छ, त्यो रिइन्स्टेट गर्न पानी कम भएको 5-6 दिनमा 7 दिनभित्र चाहिँ हामी गर्छौँ बीपी राजमार्गको। अहिले पनि बीपी राजमार्गको विकल्पको रूपमा पुर्कोटबाट चरीको रामेछाप, चरीकोट, अर्जीको राजमार्ग गएर पनि काठमाडौँ आउन चाहिँ सकिन्छ,
इस्टर्न
तरेकोबाट जान सकिन्छ भन्ने हो भने, अब मन राजमार्गकै कुरा गर्दाखेरि पूर्वी खण्डमा चाहिँ हाम्रो काकडबिटा लोकीको सेक्सन, खास यो झापा डिस्ट्रिक्ट अन्तर्गत नै दुईटा डाइभर्सन त्यहाँ पुल बन्दै गरेको, डाइभर्सन बगाएको छ। अब एउटा इन्सिडेन्ट अहिले तत्काल हुन्छ होला, अब हिजोदेखि नै थालिएको थियो। अनि अर्को चाहिँ अबको भनौँ न, आज बेलुकासम्ममा हुन सक्ने सम्भावना हुन्छ, बिना पानी रोकिनुपर्ने हुन्छ निर्माण गर्नलाई। त्यो छ भने अब अन्य अर्मीकोहरू मोटामोटी चाहिँ सुचारू नै छन्। बेला बेला कुनै केही समस्या आयो भने तत्काल हाम्रो साथीहरूले त्यहाँ फिल्डमै हुनुहुन्छ, त्यहाँ इक्विपमेन्टहरू मोबाइल गरेर त्यसलाई क्लियर गरेर ट्राफिक चलाइराख्नु भएको छ। हजुर
हजुर। अनि पूर्वी नेपालतिर पनि बढी क्षति भयो भन्छ नि, त्यहाँको अवस्था कस्तो छ?
पूर्वी नेपालमा छ, अब त्यो बाँकी चाहिँ तपाईँले भन्न खोज्नुभयो मेची राजमार्ग र मेची कोरिडोर दुईटा छुट्टा छुट्टै बाटो छन्, दुइटैमा चाहिँ व्यापक क्षति भएको छ। त्यसमा ल्यान्डस्लाइडहरू त्यहाँ अब क्लियर पनि गर्दै हुनुहुन्छ। मेची कोरिडोरमा दुईटा बेली ब्रिज, एउटा पक्की पुल भाँचिएको अवस्था छ, र ल्यान्डस्लाइड पनि छ ठाउँमा छन्, र मेची हाइवेमा पनि छन्, ती क्लियर गर्दैछौँ। त्यसमा कति यकिन भन्ने अवस्था अहिले तत्कालै आइसकेका छैनन्, साथीहरू एसेसमेन्ट गर्दै हुन्छ। एक साइडबाट इक्विपमेन्ट मोबिलाइज गरेर त्यसलाई खन्दै त्यसलाई क्लियर गर्दै जाँदै हुन्छ। 25-30 भन्दा बढी छ भन्ने फिल्डबाट रिपोर्ट आएको छ। त्यसमा चाहिँ पाँच दिन दस दिनसम्म पनि लाग्न सक्छ होला। बेलीबेलीको स्थानमा त अब पानी कम नभइकन खोलामा डाइभर्सन बनाउन सकिँदैन, पानी अहिले कम भएको अवस्था छैन, त्यसले गर्दाखेरि त्यसमा चाहिँ अझै हाम्रो इलाम इलाम र झापाको चाहिँ त्यो बोर्डर एरिया र इलाम इलामको उसमा डिस्ट्रिक्टको उसमा चाहिँ हाम्रो बढी चाहिँ क्षति भएको अवस्था छ र त्यसलाई अब साथीहरू चाहिँ रिकभरीको लागि चाहिँ काम गरिराख्नु भएको छ।
हजुर हुन्छ सर, हामीलाई जानकारी गराइदिनु भयो यहाँलाई धन्यवाद। उहाँ हुनुहुन्थ्यो सड़क विभागका प्रवक्ता इन्जिनियर प्रभात कुमार झा। खास गरी देशभरिको सड़कको अवस्था कस्तो छ, यातायातका शहरीका साधनहरू सञ्चालन हुन सक्ने अवस्था छ कि छैन भनेर हामीलाई जानकारी गराउनुभयो। यसैबीच हाम्रो टेलिफोन सम्पर्कमा कोशी प्रदेशका मुख्यमन्त्री हिकमत कुमार कार्की हुनुहुन्छ। मुख्यमन्त्री स्वागत छ कार्यक्रममा।
हजुर नमस्कार, धन्यवाद।
केही दिनदेखिको अविरल वर्षा, त्यसको कारणले भएको बाढ़ी पहिरो र डुबानका कारण देशभरिकै जनजीवन प्रभावित भएको छ। मानवीय क्षतिको हिसाबले हेर्दाखेरि कोशी प्रदेश बढ़ी प्रभावित भएको देखिन्छ।
हजुर,
अहिले त्यहाँको मौसम कस्तो छ, यहीबाट कुराकानीको शुरूआत गरौं।
आजको मौसममा अहिले झापामा चाहिँ अहिले बिहान पानी पर्यो, अलिअलि पर्दैछ। अरू अधिकांश जिल्लामा चाहिँ अब मौसम अलिक क्लियर भएको छ, धेरै ठाउँमा घाम पनि लागेको छ र अहिले चाहिँ मौसम सुध्रिने र अगाडि खुल्ला भएर जाने खालको सम्भावना देखिएको छ। मौसम विज्ञान विभागका अनुसार पनि आजबाट क्लियर हुँदै जाने भन्ने जुन कुरा थियो त्यसमा अलिक विश्वसनीय बन्ने ठाउँहरू देखिन्छ।
अब हिजोसम्मको कुरा हेर्दाखेरि जुन बाढी पहिरो आयो होइन, अहिले आज बिहानको कुरा हेर्दाखेरि त्यहाँको क्षतिको विवरण के कस्तो छ बताइदिनु न।
क्षति त मानवीय क्षति हजुर 41 भन्दा बढी भयो।
हजुर,
सबैभन्दा बढी इलाममा भयो। इलाममा चाहिँ 5-7 ठाउँमा, करिब 6 पालिकामा विभिन्न ठाउँमा गरेर 38 मान्छेको मृत्यु भयो। दुईजना अहिले पनि बेपत्ता भइरहेका छन्। 3-4 घाइतेको अहिलेको स्वास्थ्य अवस्था अलिक ठिक भएको छ। त्यसपछि यता खोटाङमा एकजना मान्छेलाई खोलाले बगायो, उदयपुरमा एकजना मान्छे बगायो, त्यो बगाएका मान्छेहरू मृत अवस्थामा भेटिएको छ। त्यसपछि अब अधिकांश सड़कहरू अवरुद्ध छन्। मेचीको मेची राजमार्ग, जो झापाबाट ताप्लिङ जाने राजमार्ग, धेरै ठाउँमा अवरोध सृजना भएको छ। पुलहरू काम न 3 पुलहरू घत्किएका छन्। त्यसपछि बाटोहरू पहिरो गएर रोकिएको छ र अहिले ताप्लेजुङमा रहेका तीर्थयात्रीहरू, माथि गएका तीर्थयात्रीहरू पनि त्यहाँ अड्किनु भएको छ। उहाँहरूलाई ल्याउने प्रयासमा हामी विभिन्न माध्यमहरूको खोजी गरिरहेका छौँ। त्यसपछि अहिले तेह्रथुम जिल्लामा त्यस्तो धेरै क्षति काहीँ केही पनि भएन। अरू सबै जिल्लामा सड़क लगायतका क्षतिहरू, पहिरो गएका ठाउँ, पहिरो गएको अब मानवीय क्षति भएका यी सबै घटनाले ठूलो संख्या, यो बाढी पहिरोमा सबभन्दा ठूलो संख्या चाहिँ कोशी अञ्चल, कोशी प्रदेशमा वो इलाम जिल्लामा भएको हुनाले यो परिस्थिति चाहिँ अलिकत प्रतिकूल बन्यो। चाहिँ एउटा दुःखदायी घटना पनि भयो। वास्तवमा 24 पनि नभएको बर्सात, त्यो इलाममा चाहिँ यति धेरै बर्सात भयो कि अनुमान गरे भन्दा 3 बढी पानी पर्यो, जसले गर्दा हाम्रो माटोको पहाड़हरू छ, चट्टाने पहाड़हरू छैन यस क्षेत्रमा। अब विभिन्न कारणले माटो बग्ने कारणले अब क्षति हामीले ठूलो बिहोरेका छौँ, दुःखद घटना भएको छ। अब नेपाल हाम्रो प्रदेशका सुरक्षाकर्मीहरू, खास गरी नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलहरू अवरात र खटे। हिजै पनि इलाममा बाटोहरू अवरुद्ध हुँदा पनि हिँडेर जाने प्रयासहरू भए। हेलिकप्टरबाट हामीले यो यस्तालीको यो मौसम प्रतिकूल बन्नुभन्दा केही दिन अगाडि हामीले हेलिकप्टर पनि एउटा नेपाली सेनाको प्रेरणामा ल्याएका थियौँ। त्यसको माध्यमबाट हामीले 2 घाइतेहरूको उद्धार गर्ने काम पनि हिजो इलाममा गर्न सक्यौँ। केही मानवीय क्षतिलाई हामीले जोगायौं। त्यसपछि हाम्रा सबै जिल्ला प्रशासनहरू, जिल्ला स्थित सुरक्षा निकायहरू चाहिँ सामूहिक भावनाले एउटा युनिफाइड कमान्डको रूपमा चाहिँ सञ्चालित भएर धेरै ठाउँको मानवीय क्षति र भौतिक क्षतिहरूलाई रोक्न प्रयास गरियो। यसमा स्थानीय तह र विपद व्यवस्थापनमा अहम भूमिका खेल्ने रेड क्रस लगायतका संस्थाहरू पनि एकदम क्रियाशील बने र यी सबै काममा उहाँहरूले क्रियाशीलताले हामीले योभन्दा बढी क्षति हुने ठाउँहरू पनि जोगाएका छौँ। तर कस्तो छ भने यो केही वर्षदेखि कोशी प्रदेश मात्रै होइन सिङ्गो नेपालै यो 72 को भूकम्पपछि र हाम्रा विकास निर्माणका कतिपय काम कारवाहीले अलिकत त्यहाँको स्टडी नगरिकन भएका कामले जमिन हल्लिएको कारणले सानो पानी आउँदा एक दिन मात्रै पानी आउँदा पनि पहिरोहरू जाने सडकहरू अवरुद्ध हुने हाम्रा विभिन्न संरचना बगाउने कामहरू पनि भएका छन्। तर यसपालिको हकमा भने चाहिँ अलिकत बद्लिदो राजनीतिक परिस्थितिको कारण पनि र दशैंको कारणले मौसम विज्ञान विभागले जुन पूर्व अनुमान गरेको थियो त्यो हामीले राति गाडीहरू चल्न दिएनौं अधिकांश ठाउँमा लुकी छिपी जहाँ चल्यो त्यहाँ अलिकत दुर्घटना पनि भएको छ नभए राति गाडी नचल्ने कारणले धेरै मानवीय क्षति हामीले जोगाएका छौं। दिउँसो पनि हामीले आवश्यक कामभन्दा बाहिर ननिक्लिनको लागि गरेको आह्वानले गर्दा मान्छेहरूको मोबिलिटी कम भयो।
अनि सर इलामको घटना छ नि इलामको घटना कसरी
अहिले हामीले अब घाइतेहरूको उपचारका लागि प्रदेश सरकारले हाम्रा सरकारी अस्पताल र शिशु अस्पतालमा फ्री गर्ने गरी सबैलाई ल्याएका छौँ। विस्थापित भएका मान्छेहरूलाई हामीले जिल्ला स्थित विद्यालय र सुरक्षित ठाउँहरूमा टेन्ट पालहरू राखेर अहिले चाहिँ संरक्षण गरेका छौँ। अब पहिरो मात्रै होइन झापा मोरङ सुनसरीमा डुबान पनि भयो त्यो डुबानबाट पनि हामीले स्थानीय बासिन्दाहरूलाई उद्धार गर्ने प्रयास गरेका छौँ। यी सबै सुरक्षा निकायको चाहिँ सामूहिक भावनाका साथ गरेको कामले हामीलाई सफलता प्राप्त भयो।
इलामको घटनाको बारेमा अझै विस्तृत रूपमा कसरी भयो
हजुर? अब इलामको घटना चाहिँ के छ भने जस्तो माङ्सेबुङ जोगमाई होइन त्यसपछि यता फाकफुकथाम लगायत त्यो वरिपरिको करिब पुरानो हिसाबले चाहिँ 15 जति गाउँपालिकाहरू पर्छ गाउँ विकास समिति अहिले अहिलेको हिसाबले हामीले 5 6 पालिकामा चाहिँ विभिन्न ठाउँमा चाहिँ अब क्षति भनेको चाहिँ पहिरो नै गएको हो। जस्तो यो तपाईँको चाहिँ यो एउटा गजरमुखी भन्ने हाम्रो
भौगोलिक बनावट नै त्यस्तो थियो या भौगोलिक बनावट नै त्यस्तो थियो कस्तो थियो?
अब भौगोलिक बनावट त अब हाम्रा पहाडहरू मैले अघि भने माटोको पहाडहरू अलिक कमजोरै पहाडहरू थिए। हामीले सडक त्यहाँ अब स्थानीय डेभलपमेन्ट नेपाल सरकार स्थानीय तह सबैले डेभलपमेन्ट गर्दाखेरि जुन खालका बाटाहरू बनाउँदाखेरि कतिपय मापदण्ड पुरा नभएका कारणले पनि हुनसक्छ। यद्यपि यो मैले अहिले कुरा भन्ने कुरा भएन किनभने जाँच पडताल नगरी कुरा भन्नु भएन तर पनि हामीले के त भन्दाखेरि पहिरोपूर्ण जोखिमपूर्ण ठाउँहरूको मान्छेलाई स्थानान्तरण गर्ने भनेका थियौँ। जस्तो फाकफुकथामको एउटा बस्तीलाई हामीले थोरै बस्तीलाई सार्यौँ त्यो बस्ती सुरक्षित भयो यता लगेका मान्छेहरू पहिरो जाँदा पनि हामीले बचाउन सक्यौँ। तर जहाँ अब मान्छेलाई पहल गर्दा पनि केही हुँदैन अब यो एकपल्ट दुईपल्ट वर्षमा आउने हो भन्ने हिसाबले पनि कतिपय ठाउँमा कमजोरी पनि भएका होलान् जस्तो लाग्छ मलाई। तर जे होस् असाध्य दुःखद भयो धेरै ठूलो मानवीय क्षति भएको छ भौतिक क्षति त सबै घरहरू कोलाप्स भएका छन् उहाँहरूका त्यसले गर्दाखेरि इलाम चाहिँ सडकको हिसाबले पहिरो जाने हिसाबले र कटानको हिसाबले पनि यसपालिको यो शुक्रबारबाट प्रारम्भ भएको अधिक वर्षाले ठूलो मानवीय र भौतिक क्षति र सड़क संरचनाहरूको क्षति भएको छ।
उहाँहरूको राहत पुनस्थापनाको लागि प्रदेश सरकारले के निर्णय गरेको छ?
हामीले एकदम हाम्रो यो पहिल्यै पनि अलरेडी निर्णय छ हामीले चाहिँ उहाँहरूलाई एउटा विस्थापित भएका परिवारहरूलाई विभिन्न ठाउँहरूमा जिल्ला प्रशासन मार्फत हामीले सुरक्षा निकाय मार्फत ल्याउँछौ त्यहाँ राख्ने ओर्ने अस्थायी बसोबास हुन्छ। त्यसपछि उहाँहरूको मृतकका परिवारहरूलाई हामीले चाहिँ राहतस्वरूप प्रति एउटा व्यक्ति मरेकोमा उहाँहरूको परिवारलाई हामीले राहतस्वरूप केही अरू खालका सहयोग पनि गर्छौँ आर्थिक सहयोग लगायत। त्यसपछि मृतकको परिवारलाई हामी क्रिया खर्चको रूपमा केही सहयोग पनि गर्छौँ। त्यसपछि उहाँहरूको स्वास्थ्य उपचारका लागि हामीले निशुल्क स्वास्थ्य उपचार गर्ने गरी व्यवस्थापन गरेका छौँ सरकारी अस्पतालहरूमा र शिक्षण अस्पतालहरूमा। त्यसपछि अब उहाँहरूको भोलिको लागिको बसोबासको सन्दर्भमा पनि हामीले आवश्यक ठाउँहरूको लागि जिल्ला प्रशासन र स्थानीय पालिकासित समन्वय गरेर स्थायी बसोबासको लागि पनि हामीले प्रयास गर्छौँ। अब एउटा कुरा के छ भने कोशी प्रदेशको विपद व्यवस्थापनको सन्दर्भमा चाहिँ हाम्रा जति अध्ययन र हामीले वैज्ञानिक मापाङ्कन गरेका छौँ यो असाध्य व्यवस्थित छ तर त्यो अनुसारमा हामीले बस्तीहरूलाई स्थानान्तरण गर्नलाई प्रयास गर्दा पनि नसकेका कारणले गर्दा मान्छेहरू नमानेको अब सामान्य अवस्थामा मान्छेहरू यो कुरा महसुस गर्दैन त्यसले गर्दाखेरि सम्पूर्ण रूपमा हामीले जोगाउन सकेका छैनौँ। अहिले पनि हामीले जुन ठाउँमा पहिरो जान्छ त्यो ठाउँहरूको मापन गरेका छौँ र त्यहाँबाट बस्ती स्थानान्तरण गर्ने कुरा चाहिँ हामीले यसपालिको पनि यो दशैं अगाडि हामीले जेठमा गरेका हाम्रा विपद व्यवस्थापनका मिटिङहरूले पनि यी कामहरूलाई निरन्तर पहलको हामी चाहिँ गरिरहेका छौँ।
यो त पहाड़को कुरो भयो, तराईतिर पनि डुबानको समस्या छ।
तराईको डुबान पनि छ। अब अहिले झापा मोरङ सुनसरी हाम्रो अहिले त डुबान हुने क्षेत्र हो, त्यसमा पनि विराटनगर राजधानी पनि अब डुबानमा परेको छ। अब आज त रातिबाट पानी नआएको हुनाले घट्दैछ, त्यसमा त धेरै जोखिमपूर्ण भएन। र झापामा अहिले पनि पानी आइरहेको कुरा त्यहाँ भन्नुभएको छ साथीहरूले। अब त्यसो हुँदा थप कटान र डुबान हुन सक्छ, त्यसमा होसियारी हुन भनेका छौँ। अलिकत चाहिँ बाक्लो एरिया, स्लम एरिया जस्तो मान्छेहरूको अलिकत गरिब दुखीहरूको बसोबास भएका ठाउँहरूमा उहाँहरूलाई स्थानान्तरण गर्ने पनि प्रयास गर्दैछौँ हामी। त्यसो हुँदाखेरि अब थप मानवीय क्षति हुन नदिने कुरामा हामी क्रियाशील छौँ। र आजबाट हामीले चाहिँ हाम्रो भौतिक मन्त्रालयलाई, संघीय मन्त्रालयका यहाँ भएका युनिटहरू र स्थानीय पालिकासित समन्वय गरेर हामीले सड़क अवरोधलाई खुलाउने, जहाँ बढी जोखिम छ त्यहाँ अब अझै व्यवस्थित गरेर मात्रै खुलाउने, जहाँ कम जोखिम छ त्यहाँ सड़कहरू खुलाउने, पुलहरू कोलास भए ठाउँमा हामीले डाइभर्सनको व्यवस्थापन गरेर खुलाउने भनेर भनेका छौँ। र हाम्रा मन्त्रालयका कर्मचारी साथीहरू आजबाट त्यसमा क्रियाशील भइसक्नु भएको छ।
हजुर, यो जुन डुबानका समस्या भयो नि त्यसले गर्दाखेरि स्वास्थ्य सम्बन्धी समस्याहरू पनि देखिन सक्छन्, पूर्व सतर्कताका साथ भन्नु भएको छ।
हामीले यसको लागि चाहिँ पहिल्यैदेखि नै, जस्तो कहिलेकाहीँ डेङ्गुको प्रकोप हाम्रो भदौबाट सुरु हुन्छ, त्यो पनि हामीले पहिल्यै भनेका हुन्छौँ। र यसमा पनि यसपछि मानवीय क्षति अरू कारणले गर्दा चाहिँ भोलि हैजा लगायतका समस्याहरू आउन सक्छन् र अरू खालका स्वास्थ्य समस्याहरू उत्पन्न हुन्छन्। यो कुरामा स्वास्थ्य मन्त्रालयलाई हामीले सधैँभरि एलर्ट गरेका हुन्छौँ र 14 जिल्लाका हाम्रा स्वास्थ्य कार्यालयहरू यसमा एक्टिभ भएर लागेका छन्।
भन्नाले स्थानीय तहसँगको सहकारी होला नि?
एकदम स्थानीय तहसँगको सहकारी के हुन्छ भने हामीले डाइरेक्ट पनि गर्छौँ र जिल्लाको विपद व्यवस्थापनको अगुवाई चाहिँ जिल्ला प्रशासन प्रमुख सिडिओ साहबको नेतृत्वमा हुने, त्यहाँका सुरक्षा निकाय हुने, त्यहाँको स्थानीय पालिकाहरूसँगै हुने भएको हुनाले हामी त्यस कुरामा हामी जोडेर हामीले सहयोग पुर्याउँछौँ। जस्तो लजिस्टिक सपोर्टहरू, सामान उपलब्ध गराउने कुराहरू, हाम्रा तर्फबाट गर्ने आर्थिक सहयोगहरू, भौतिक सहयोगहरू, यी कुराहरूमा हाम्रो चाहिँ एउटै युनिट बनाएर काम गर्ने काम गर्छौँ हामी, अलग्गै काम गर्दैनौँ।
हजुर, हुन्छ। कोशी प्रदेशमा भइरहेको राहत व्यवस्थापना र त्यहाँको क्षतिको विषयमा हाम्रा श्रोताहरूलाई जानकारी गराउनु भयो, यहाँलाई धन्यवाद।
धन्यवाद। तपाईँको लोकप्रिय संचार माध्यम रेडियो नेपालको माध्यमबाट कोशी प्रदेशको अहिलेको विपदको अवस्था र यसमा हामीले गरेका तयारी र अहिले गर्दै गरेका कामहरूको बारेमा आम जनतालाई पुग्ने गरी तपाईँले जे समय दिनुभयो यसको लागि विशेष धन्यवाद व्यक्त गर्छु।
हस् धन्यवाद। उहाँहरू कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्की। यसपछि नेपालको यातायातको अवस्था कस्तो छ, यातायात सुचारू हुन सकेको छ कि छैन, केही प्रदेशहरूमा अहिले पनि वर्षाको सम्भावना छ भन्ने कुराहरू आइरहेका छन्, राजमार्गहरू बिग्रेका छन्, तर हामीले योभन्दा अगाडि सड़क विभागका पूर्वतासँग कुराकानी गरेका थियौं, त्यसलाई सुधार गर्ने काम भइरहेको छ, मरम्मत गर्ने काम भइरहेको छ भन्नुभएको थियो। हामीसँग हुनुहुन्छ नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजय स्वार। स्वारजी, स्वागत छ कार्यक्रममा।
हजुर नमस्कार, शुभप्रभात।
यो दशैंको बेला सबैले आफन्तहरूसँग टीका लगाउनको लागि घर घर गएको बेला अथवा आफन्तको कहाँ बेला एकाएक बाढ़ी पहिरो आयो, होइन, मौसमी खराबीको कारणले गर्दाखेरि यात्रुहरू अल्पत्र परेका छन्, यातायातका साधनहरू पनि अल्पत्र परेका छन्। अब यहाँले के सोचिराख्नु भएको छ, कसरी सेवा दिने कुरा सोचिराख्नु भएको छ, सहज छ कि छैन, अवस्था के छ?
यस्तो छ, सहज त अब यो चाहिँ हेभी बारिसको कारणले गर्दाखेरि चाहिँ ठाउँ ठाउँमा ब्लकेजहरू भइ नै रहेको छ, तर पश्चिमी बेल्टमा चाहिँ त्यस्तो ठुलो अवरोध देखिएको छैन। हिजोबाट चाहिँ हामीले सार्वजनिक यातायातलाई सहजीकरण गर्दै लिएर गएका छौँ। ट्राफिक प्रहरी र यातायात व्यवस्था विभाग, यातायात मन्त्रालयसँग हाम्रो कोअर्डिनेसन भइरहेको छ सड़क विभाग सहित, र हिजो मात्र चाहिँ अब यो अवस्थामा रात्रिकालीनलाई चाहिँ अहिले प्रायोरिटी नदिने, किनभने फेरि अहिले पनि पहिरोहरू जान सक्ने अवस्था छ यो वर्षाको कारणले। अब झन् घाम चर्को लागेपछि त्यो सुक्खा पहिरो जाने सम्भावना अझै बढेर जान्छ, त्यो हुनाले यो पहाड़ी बाटो जुन चाहिँ नारायणघाटदेखि काठमाडौँ आउने अथवा पोखराबाट काठमाडौँ आउने भेहिकल्सहरूलाई चाहिँ कमसेकम यो पहाड़ी बाटोमा चाहिँ उज्यालोमै पार गर्ने गरेर व्यवस्थापन गर्ने भनेर भनेका छौँ। त्यही अनुसार हामीले हाम्रा मेम्बर्सहरूलाई भनिसकेका छौँ, त्यो अनुसारले चाहिँ टाइम स्केड्युलहरू मिलाउनु भनेर भनेका छौँ।
अब पूर्वाञ्चलमा त कोशी प्रदेश यता मध्य प्रदेशमा त धेरै हाइवेजहरू बगेको अवस्था छ, अब त्यहाँ तुरुन्तै सुचारू हुने अवस्था देखिरहेको छैन। बिबी हाइवे पनि अब अलिकति पानी कम भएपछि, हिजो पनि बिबी हाइवेतिर त पानी परिरहेको अवस्था थियो काठमाडौँमा नपरे तापनि, अब त्यो पनि अलिकति सामे बाढीको मात्रा रोजी खोलाको चाहिँ बराब चाहिँ अलिक कम भयो भने त्यसमा पनि मेन्टेनेन्समा लाग्ने छ भने त अब निकै ठुलो पहिरो गएको अवस्था छ, बाटो नै बगाएको अवस्था छ, अब त्यो चाहिँ अलिक समय लाग्न सक्छ त्यो मर्मत गर्नको लागि। अब हामी सबै कोअर्डिनेसन गरेर अब यो जोखिम उसको प्राकृतिक प्रकोपको बेलामा तब हामी सबै चाहिँ युनाइट भएर नै काम गर्ने हो, सहकार्य नै गर्ने हो, तर यसपालि राम्रै कोअर्डिनेसन भएर हामी अगाडि बढेको महसुस हामीलाई भएको छ।
यो साल जुन आयो बाढी पहिरो आयो क्षति भयो नि, त्यो यातायात क्षेत्रमा कति प्रभावित पार्यो यातायात क्षेत्रलाई?
अब दुर्घटनाका छुटपुट घटनाहरू चाहिँ पूर्वाञ्चलमा एउटा जीप चाहिँ त्यो खसेर चाहिँ मृत्यु भयो, दुःखद एउटा मृत्यु घटना भएको छ
हजुर,
त्यो बाटोकै कारणले गर्दाखेरि हो। अरू त हामीले टाइमली नै सरकार हामीले चाहिँ अब सेवालाई चाहिँ बन्द गरेको कारणले ठूलो क्याजुअलिटी हुनबाट बचेको अवस्था हो यो। योभन्दा अगाडि पोहोर पनि सिमलतालको घटना दुईटा गाडी बगेको अवस्था हो, त्यो बेलामा माथिबाट पहिरो सुक्खा पहिरो बगेको कारणले गर्दाखेरि त्यो भएको घटना हो। त्यो हुनाले बेलैमा चाहिँ सरकार निजी क्षेत्र हामी बसेर चाहिँ यो रूपमा अगाडि बढौँ भन्नेले गर्दाखेरि दुर्घटना कम भए
भन्नाले आजदेखि कोशी प्रदेशका केही ठाउँ बाहेक यातायात सुचारू हुन्छ भन्नु खोज्नु भयोले?
हुन्छ, हिजो नै बेलुका चाहिँ गृह मन्त्रालय सबै सिडिओ कार्यालयहरूलाई सर्कुलर गरिसकेको छ, त्यहाँको अवस्था हेरिकन सञ्चालन गर्न दिने भनेर चाहिँ निर्णय भइसकेको छ गृह मन्त्रालयको। भौतिक पूर्वाधार यातायात सचिव हाम्रो केशवजीले पनि केशव सरले पनि यसलाई कोअर्डिनेसन गरेर गृह सचिवसँग कुरा गर्दा अब जहाँ जहाँ चाहिँ बाटोको अवस्था राम्रो छन् र अवस्था हेरिकन पब्लिकको मुभमेन्टलाई चाहिँ बढाउनु पर्छ भनेकै हो, त्यो अनुसारको अगाडि बढि नै रहेछ।
अब यात्रुको चाप बढ्छ किनभने सरकारी कार्यालय पनि खुलेर एकाएक चाहिँ बन्द भएको बाटो खुल्दाखेरि यात्रुहरू बढी हुनु स्वाभाविकै पनि हो। यस्तो अवस्थामा यातायात व्यवसायबाट कहिलेकाहीँ त्यस्ता अप्रिय घटनाहरू पनि सुन्ने गरेका हामी छौँ, किनभने भाडा बढी लिने होइन या यस्ता कुराहरू पनि छन्, यो नहोस् भन्नको लागि यहाँ त महासंघमा हुनुहुन्छ होइन, कसरी सतर्कता अपनाउनु भएको छ?
हामीले हाम्रो मेम्बर्सहरूलाई सार्वजनिक सूचना मार्फत पनि र हाम्रो आफ्नो इन्टर्नल पनि सर्कुलेसन हामीले गरिसकेका छौँ, त्यसमाथि पनि हाम्रो महासचिव म व्यक्तिगत रूपमा मैले पनि यो दुःखद अवस्थामा हाम्रो जिम्मेवारी पनि हो सकेसम्म आपद विपदमा परेका अपाङ्ग दुःखमा परेका महिलाहरूलाई चाहिँ कोही खर्च विहीन पनि हुन सक्छन् उनीहरूलाई चाहिँ त्यो सेवा दिने र चाहिँ न्यूनतम सरकारले तोकेको भाडाभन्दा बढी चाहिँ नलिए त्यो लिने काम चाहिँ नगर्नको लागि हामीले स्ट्रिक्टली भनेका पनि छौँ, सार्वजनिक रूपमा हामीले त्यो अनाउन्स पनि गरिसकेका छौँ। यो बेलामा अब जिम्मेवारी भएर जानुपर्छ, मुनाफाका कुरा होइन, तर के हो भने सेवा नै हाम्रो पहिलो प्रायोरिटी भएको कारणले गर्दाखेरि यसलाई चाहिँ अलिकति सिरियसली लिएर जानुपर्छ भनेको छौँ। त्यसमाथि पनि प्रहरीसँग र ट्राफिकसँग हाम्रो कोअर्डिनेसन भइरहेछ, त्यस्तो केही कदाचित अब कसैमा लोभ जाग्न सक्छ, त्यसलाई चाहिँ स्ट्रिक्टली चाहिँ हेर्ने भनेर हाम्रो कोअर्डिनेसन भइ नै रहेछ।
अब नारायणगढ मुली सडक पनि खुल्यो होइन त्यसो भए?
हजुर,
यहाँले भन्नुभएको थियो रात्रिकालीन सेवाहरू नचलाउने भन्नुभएको थियो, जस्तै यो पहाडी क्षेत्रमा मात्र हो या अन्य तराई क्षेत्रमा पनि त्यस्तो रोकिन सक्छ?
यस्तो हो, तराई क्षेत्रमा होइन, हामीले भनेको मुख्य त काठमाडौँबाट निस्किने गाडीहरू नारायणघाट अथवा यतापट्टि मुगली उज्यालेमै कटिङ गरेर चाहिँ यहाँबाट चाहिँ टाइम स्केड्युल मिलाउनु भनेर भनेका छौँ। ढिलो लेट आवरमा आफ्टर 5 o'clock चाहिँ गाडी चाहिँ नछोड्नु भन्ने नै कुरा हो।
हजुर हुन्छ, हामी कुराकानीको अन्त्यमा पुगेका छौँ। यो अवस्थामा व्यवसायी सुरक्षाकर्मी नागरिक समाज सबैको महत्वपूर्ण भूमिका हुन्छ, नागरिक समाजबाट कस्तो भूमिकाको अपेक्षा गर्नुहोस् यहाँले?
नागरिक समाजको दायित्व एउटा मात्र हो, बाटोको अवस्था हेरेर इन्फर्मेसन लिएर मात्र सवार गर्ने, कहिलेकाहीँ हामीले के देख्ने भने यो प्यासेन्जरको प्रेसरमा पनि कहीँ दुर्घटना भएको अवस्थाहरू देखिएका छौँ। त्यो हुनाले सबैभन्दा महत्त्वपूर्ण कुरा चाहिँ हाम्रो अब ज्यानै हो, त्यो हुनाले त्यसलाई नै महत्त्वपूर्ण कुरा मान्नुपर्छ। र टिकटहरू खरिद गर्ने बेलामा पनि आधिकारिक व्यक्तिसँग आइडी कार्ड लगाएका युनिफर्म लगाएका हाम्रा कर्मचारी साथीहरूसँग मात्र चाहिँ टिकट बुकिङ गरेर गरिदिनु होला, र आफ्नो नाम उल्लेख गरेर र त्यसमा रकम पनि खुलाएर चाहिँ गरिदिनु हुन अनुरोध हुन्छ। त्यसले गर्दाखेरि ठगीमा पर्नुहुन्न।
हुन्छ, हामीलाई समय दिनुभयो, यहाँलाई धन्यवाद।
हस्, तपाईँलाई पनि धन्यवाद।
उहाँहरू त्यो नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजय बहादुर स्वार। यसै कुराकानी सँगसँगै सरकार कार्यक्रम पूरा हुन्छ। प्राविधिक मित्र मोहम्मद असलमलाई धन्यवाद दिँदै मुकुन्द भण्डारी विदा हुन्छु। नमस्ते।